आज छोटो मात्रै गर्छु, अब अहिले यतिखेर रामहरूलाई नै भन्नु पऱ्यो सबै कुरा गर्ने उयो हो. यु हेभ टु के भन्छ त्यसलाई, डेलिगेट भन्छ कि डेडिकेसन के, डेलिगेट होइन, जिम्मा सुम्पनु पर्यो, खबर गर्ने जिम्मा. अनि हामी सबैको एउटा मन हुनु पर्यो, होइन, हामी परमेश्वरको इच्छामा हामी आफैलाई केही सही कुरा हुनुपर्छ भन्ने एक्सपेक्टेसन नगरिकन आयो भनेदेखि चाहिँ खास केही हुँदैन क्या. त्यस कारणले त्यो त्यसमा हामी त्यसलाई एटिच्युड भन्छ खासमा, त्यो एकदमै महत्त्वपूर्ण छ. त्यस कारणले अब एउटा कुरा के छ भने, तपाईँ र म भेट्दाखेरि म पनि कोही होइन, साधारण मान्छे हो, के ठुलो कुरा आशा गर्ने, तर तपाईँ र मैले गरेको कुरा चाहिँ परमेश्वरको वचन. त्यो परमेश्वरको वचन चाहिँ त्यो रोयल कमान्ड हो, राजाहरूको महाराजाको घोषणा हो, त्यो उहाँको शब्दहरू हुन्. ती कुराहरूलाई तपाईँ र मैले किटिएर खुला हृदयले अध्ययन गर्न थाल्यो भने तपाईँ र म भित्र परिवर्तन ल्याउँछ. फेरि दिस हेज बिन डन अलवेज, 2000 वर्षसम्म यसरी परमेश्वरले परिवर्तन ल्याउनु भएको छ. हामीमा नयाँ कुरा सुरु गर्नुहुन्छ, हामीमा नयाँ उत्साह ल्याइदिनुहुन्छ, अनि यो कुरो हामीले कहिले पनि भुल्नु हुँदैन. त्यस कारणले यो मण्डलीको अगुवाको भूमिका निभाउने भनेको चाहिँ हामी उपस्थिति हुने र एभाइलेबल हुने कुरामा, एभाइलेबल होइन, हाम्रो गोविन्द भाइलाई चाहिँ एभाइलेबल भन्ने शब्द आउँछ होला, उपलब्ध हुने. उपलब्धलाई सरल शब्दमा के भन्छ, त्यो नि सरलै हो, कमसेकम देखा पर्ने, कमसेकम त्यहाँ भेला हुने, होइन त्यो कुरा भनौँ न. तर त्यस्तो भेला हुँदाखेरि आज परमेश्वरको इच्छा के छ भनेर आफ्नो हृदयमा पुरा खोलेर प्रिपेरेसनका साथ भेला हुने. जबसम्म हामी यसरी भेला हुँदैनौँ नि, हामीले वास्तवमा परमेश्वरको कुराको इच्छा गर्दैनौँ. कसरी मान्छेहरू मण्डली जान्छ आउँछ, उसको आफ्नै धुनमा, आफ्नै गेम भन्छ नि, गेम आफ्नै बिजनेसमा हिँडेर हुन्छ. तर परमेश्वरले आज के गर्न चाहनुहुन्छ भनेर, परमेश्वरको शक्तिले परिवर्तन हुने एउटा व्यक्तिको रूपमा हामी गयो भनेदेखि परिवर्तन उहाँले गर्नुहुन्छ. कहिल्यै पनि हामीले प्रचार गर्ने मान्छे को हो भनेर विचार गर्नु हुँदैन, परमेश्वरको वचनको विचार गर्नुपर्छ. किनभने तपाईँ र मलाई परमेश्वरको वचनले हो, उहाँको आत्माले हो, उहाँको अनन्तको काममा अगाडि बढाउने. त्यस कारणले एउटा कुरा म तपाईँलाई के भन्न चाहन्छु भने नि, यो हाम्रो आत्मिकी परिपक्वता, अघि भने यो स्पिरिचुअल फर्मेसन, एउटा कुरा मेरो उद्देश्य यो ग्रुपसँग के छ भनेदेखि, तपाईँलाई मैले धेरै अगाडि यो गरेको थिएँ, ओके, आत्मिकी अनुशासन, स्पिरिचुअल डिसिप्लिन, तपाईँलाई मैले यो विषयमा आज अलिकति बोल्ने विचार गरेको थिएँ. म जुन कोर्सहरू तपाईँलाई सिकाउन चाहन्छु, म पनि आफू सँगसँगै हिँड्न चाहन्छु. मलाई परमेश्वरबाट यो बोझ, यो एउटा के भन्छ त्यसलाई भने, प्रेरणा भएन भने म कुनै पनि, मलाई केही जरुरी छैन यहाँ एक्स्ट्रा एक घन्टा तपाईँको लिएर, मेरो एक घन्टा दिएर मलाई केही नाफा नोक्सान छैन. मेरो व्यक्तिगत जीवनमा म मजाले परिवारसँग समय बिताउने फाइदा छ. तर यहाँ म के गर्न चाहन्छु भनेदेखि, परमेश्वरले हामीलाई एक कदम आत्मिक रूपमा अगाडि बढाउन, त्यो मेरो चाहना हो. त्यही कारणले हामी यो गर्दैछौँ. त्यस कारणले कुनै पनि कुरा गर्दाखेरि जस्ट गर्नको लागि गर्नु हुँदैन. हामीले परमेश्वरमा, विलियम केरीले भन्छ नि, एक्सपेक्ट ग्रेट थिङ्स फर गड, एक्सपेक्ट ग्रेट थिङ्स फ्रम गड, होइन, परमेश्वरबाट र परमेश्वरको निम्ति महान कुराको आशा गर्नुपर्छ भनेर उसले भनेको कुरा चाहिँ हामीले वास्तवमा यो, त्यही कारणले हामी परमेश्वरको इच्छामा जम्मा हुँदैछौँ, परमेश्वरको वचन हाम्रो बिचमा छ, उहाँको आत्मा हामीमा काम गर्नुहुन्छ, यो कुरो कहिले पनि भुल्नु हुँदैन. तर हामी सही भावनाले उहाँमा आउनुपर्छ. सो तपाईँलाई मैले आत्मिकी अनुशासनको बारेमा कुरा गर्न लागेको, तर यहाँ त्यो गर्नुभन्दा पहिला तपाईँलाई यो दुई तिनवटा यो बाइबल स्टडीको मेथड को बारेमा तपाईँलाई मैले योभन्दा अगाडि कुरा गरेको थिएँ. बाइबल स्टडीको मेथड विशेष गरी दुई किसिमको. यो पहिलो मेथड किनभनेदेखि मान्छेको यो आत्मिक अनुशासनमा हामी बढ्ने भनेको चाहिँ तपाईँको के हो त परमेश्वरको वचनमा बढ्ने हो. जबसम्म परमेश्वरको वचन नै हामीलाई फिड गर्ने, जसरी अब रोग लागेको होइन, विशेष कोभिड लागेको बेलामा तङ्ग्रिनलाई प्रोटिन खानु पर्यो, विभिन्न किसिमको भिटामिन खानु पर्यो, खाएर हामी त्यसलाई जित्छौँ नि. आत्मिक रूपमा वृद्धि हुनलाई, आत्मिक रूपमा परिपक्व र मजबुत हुनलाई आत्मिक भोजन खानु पर्यो, जुन चाहिँ परमेश्वरको वचन हो. हामीले परमेश्वरको वचनलाई अध्ययन गर्ने कुरामा चाहिँ हरेक व्यक्ति, चाहे तपाईँ, म 41 वर्ष विश्वास गरेँ होइन, चाहे तपाईँ 4 वर्ष होस्, चाहे तपाईँ 4 महिना होस्, हामी हरेकको निम्ति आत्मिकी परिपक्वता, आत्मिकी अनुशासनको लागि परमेश्वरको वचनमा जानुपर्ने हुन्छ. अनि मैले अहिलेसम्म अनुभव गरेको, मैले धेरै कुरा सिकाइराखेको छु तर मैले परिवर्तन देखाएको छैन, अनि त्यसको एउटा कमजोरी मैले देखिराखेको छु. त्यो कमजोरी किनभनेदेखि यो यहाँनिर यो एउटा खालको मेथड, यो सिम्पल परमेश्वरको वचन स्क्रिप्चर पढ्ने, अवलोकन गर्ने, त्यसलाई मूल्याङ्कन गर्ने, त्यसपछि त्यहाँबाट सिकेको परमेश्वरको वचनका कुराहरूलाई जीवनमा लगाउने, आज्ञा पालन गर्ने, प्रार्थना गर्ने, अनि त्यसपछि अरूलाई बाँड्ने. धेरै जस्तो अहिलेसम्म भइराखेको कुरा के छ थाहा छ तपाईँलाई? हामी यो बाइबल पढ्ने गर्छौँ, प्रचार पनि गर्छौँ, अवलोकन पनि गर्छौँ, सबै पोइन्टहरू थाहा छ हामीलाई, तर यो आज्ञा पालनमा चाहिँ थोरै मिस गर्छौँ. आज्ञा पालनमा प्रार्थना हामीले गर्छौँ, तर त्यो प्रार्थना र आज्ञा पालन चाहिँ यस्तोसँग मिल्नुपर्छ, तर त्यो ठ्याक्कै मिल्यो भने आज्ञा पालन हुन्छ. तर सबभन्दा कमजोरी कहाँ हुन्छ थाहा छ? अरूलाई बाँड्ने, यो चाहिँ कहिले पनि हुँदैन. त्यसैले तपाईँ फुल चेलापनमा तपाईँ अगाडि बढ्न चाहनुहुन्छ भनेदेखि हामीले यो सबै पोइन्ट गर्नुपर्छ, अरूलाई बाँड्ने. अर्को त्यो यो चाहिँ सोप मेथड भयो. सोप भनेको चाहिँ सोप मेथड होइन, साबनको जस्तो मेथड, सोप, SOAPS होइन, यो मेथड यो भयो, सेयरिङ होइन, स्क्रिप्चर, अब्जर्भेसन, एप्लिकेसन, प्रेयर एन्ड सेयरिङ, यो चाहिँ सोप मेथड. यो मेथडद्वारा पनि मान्छेले धेरै बाइबल अध्ययन गर्छन्. अनि त्यसको मुख्य यो बाइबल अध्ययन अर्को चाहिँ एउटा, तपाईँलाई म पछि त्यसको बारेमा अलिकति बताउँछु, यो स्मल ग्रुप, त्यही स्पिरिचुअल फर्मेसन ग्रुप हामीले खडा गर्नु पर्यो स्पिरिचुअल डिसिप्लिनको लागि. अनि यो कुरो तपाईँहरूलाई म सिकाउन चाहन्छु बिस्तारै. मेरो इच्छा के छ भने तपाईँहरू यो अगुवा पोटेन्सियल टिममा भएका अथवा पास्टर अगुवाहरू नै तपाईँहरू यहाँ आउनुहुन्छ, तपाईँहरूले एउटा एउटा टिम खडा गर्नु पर्यो. अब जति मान्छेहरूलाई तपाईँले टिम लिडर हुनलाई चाहनुहुन्छ ती मान्छेहरूलाई यहाँ जोइन गर्नु पर्यो, र उनीहरूलाई 4-5 जना, धेरैजना होइन, यो ग्रुप सुरु गर्नु पर्यो. यदि तपाईँ साँच्ची नै, नयाँ नियममा त यस्तै कुरा हुन्थ्यो नि, तपाईँ साँच्ची नै यो आत्मिकी परिपक्वतामा बढेको स्पिरिचुअल फर्मेसन देख्न चाहनुहुन्छ भने यो कुरा गर्नु पर्यो. यो डिस्कभरी बाइबल स्टडीको बारे मैले तपाईँलाई धेरैचोटि सिकाएको छु. हामीले हाम्रै मण्डलीमा त्यो एकजना अस्करद्वारा धेरै सिक्यौँ, तर रिजल्ट 0 त नभनौँ, तर नजिकै, 0 नजिकै. अनि त्यसको मुख्य कारण के हो त्यो कुरो हामी विचार गर्छौँ यहाँनिर. यहाँनिर डिस्कभरी बाइबल स्टडी भनेको चाहिँ बाइबल स्टडीलाई खोतलेर अहिलेकै कुरा हो, तर यसमा अझै एक्सप्लेन गरेको छ अलिकति. 7 पोइन्ट छ यसमा होइन. पहिलो पोइन्ट चाहिँ के छ, जुन खण्डमा बाइबल स्टडी गर्न आएको छ यो खण्डले चाहिँ परमेश्वर, मानिस र पापको बारेमा के कुरा गरेको छ भनेर त्यो डिस्कभरीमा, त्यसको लागि चाहिँ हामीले सही त्यो सेलेक्टिभ बाइबलको खण्डहरू छान्छौँ, अनि त्यो खण्डहरूबाट हामीले अध्ययन गर्ने कुरा भयो त्यो स्मल ग्रुपलाई होइन. सरल भयो, तपाईँले नयाँ मान्छेसँग बाइबल स्टडी गर्दै हुनुहुन्छ, घरेलु सङ्गति गर्दै हुनुहुन्छ, जति छिटो तपाईँले यो सिस्टम लागू गर्नुहुन्छ त्यति छिटो तपाईँले रिजल्ट पाउन थाल्नुहुन्छ. मान्छे साँच्ची नै आत्मिकी वृद्धिमा ल्याउन सक्नुहुन्छ, मान्छेमा ज्ञान बढाउन सक्नुहुन्छ. तपाईँले लेक्चर गर्ने, उनीहरू बसेर सुन्ने, यो कहिल्यै हुँदैन. त्यहाँ एकछिनको लागि हुन्छ, चर्च पनि आउँछन्, तर दे विल नेभर टिच अदर पिपल, यु नो, दिस इज द फ्याक्ट. द्याट्स वाई वी निड टु फलो द रियल सिस्टम त्यसरी यो त्यसको अर्थ यो के भनेको छ त्यसको मिनिङ के हो त त्यहाँ भन्न खोजेको कुराको अर्थ चाहिँ के हो यसमा हेरिन्छ हैन छलफलमा त्यसपछि तेस्रो नम्बरमा मैले यसको बारेमा के गर्ने भनेको चाहिँ त्यहाँ जुन चाहिँ अध्ययन गरेको छ त्यसको बारेमा चाहिँ मैले के गर्ने त्यो एप्लिकेसन अनि चौथो नम्बरमा यो कुरा चाहिँ म कसलाई बाँड्न सक्छु यो मुख्य चाहिँ यो डिस्कभरी बाइबल स्टडीमा यो चारवटा पोइन्ट हुन्छ तपाईँले देख्नुहुन्छ पहिला चाहिँ त्यसलाई खोतल्नु पर्यो र त्यसको फ्याक्टहरू निकाल्नु पर्यो जुन खण्ड अध्ययन गर्नुभएको छ दोस्रो चाहिँ त्यो मतलब के हो भनेर तपाईँले मतलब बुझ्न कोसिस गर्नु पर्यो तेस्रो चाहिँ त्यसलाई कसरी जीवनमा लागू गर्ने एप्लिकेसन चौथो चाहिँ बाँड्ने अनि तपाईँलाई म के भन्छु भनेदेखि मैले देखेको गम्भीर मान्छेहरू चर्च आउने एकदम राम्रा मान्छेहरू चाहने सबैको जीवनमा कमजोरी यो दुईवटा पोइन्ट लागू हुँदैन एप्लिकेसन त मनमा त गरेका छ उसले सायद उसको जीवन परिवर्तन पनि भएको छ तर एज अ डिसाइपल यु लर्न एन्ड यु सेयर एन्ड यु मेक डिसाइपल त्यो भयो कहिले पनि हुँदैन यो दुईवटा कुरा चाहिँ अभाव देखेको छु त्यस कारणले मैले तपाईँहरूसँग यो ग्रुपमा काम गर्ने हो भने चाहिँ तपाईँले यो दुईवटा कुरा पनि गर्छु भन्नु पऱ्यो र त्यो खालको सिस्टम हामीले सुरु गर्नु पऱ्यो अब यहाँनिर यही कुरालाई सातवटा पोइन्टमा तपाईँलाई म कसरी गर्ने यो बाइबल अध्ययन यसमा भन्नेमा सातवटा पोइन्ट तपाईँलाई मैले पहिला पनि भनिसकेँ आज फेरि म दोहोऱ्याउनु चाहिँ किन खोजिरहेको छु भने यो किन काम गरेको छैन भन्ने कुरा देखाउनलाई मात्र मैले यो सुरु आज तपाईँलाई ल्याएको किन काम गरेको छैन किनभनेदेखि अघि मैले यहाँ भन्दै थिएँ यो अन्तिमको दुईवटा चाहिँ यो तिन नम्बरको चाहिँ हामीलाई लाग्छ हामीले सोध्छौँ हामीले गरिरहेछौँ त चौथो नम्बरको त नेभर ह्यापन्स किनभने हाम्रो भन्ने आदतै छैन भन्नलाई त एउटा जसरी त्यो कुखुराको चल्ला ओथारा बसिसकेपछि त्यो त्यो अन्डाको त्यो खबर भित्रबाट बाहिर निस्किन त फोडेर आउनु पऱ्यो नि हाम्रो सबैको कभर छ क्या यति साह्रो कभर त्यो फोरेर बाहिरै आउँदैन कसैलाई सेयर गर्ने बानी छैन त्यस कारणले हामी कहिल्यै सफल हुन सक्दैन अनि यहाँनिर त्यो 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 कुरालाई हेर्दाखेरि एउटा बाइबलको खण्ड हामीले रोज्छौँ आज अध्ययन गर्ने होइन यहाँनिर तपाईँले यो अध्ययन गर्दाखेरि नयाँ पुरानो जोसुकै हुनसक्छ एकदम धेरै वर्षदेखि विश्वासी हुनसक्छ तर विश्वासै नगरेको नयाँ मान्छे हुनसक्छ त्यो झुन्ड हामीले सुरु गर्नु पर्यो तपाईँलाई मेरो एक नम्बरमा यो अस्ति हामीले सिकेको के हो हाम्रो यो अगुवापनकै तालिममा मानिसहरूको वरदान कसरी पहिचान गर्ने भन्दा स्मल ग्रुप झुन्डमा त्यो झुन्डलाई कसरी सञ्चालन गर्ने र त्यो झुन्ड चाहिँ क्रियाशील भएर सही किसिमले चल्नु पर्यो द्याट इज द नम्बर वान अनि सायद तपाईँ पास्टर हुनुहुन्छ बिजी हुनुहुन्छ तपाईँ एउटा झुन्ड मात्रै चलाउनुहोस् अर्को मान्छेहरूलाई तपाईँले चलाएको जस्तै झुन्ड चलाउनलाई पनि सहायता गर्नुहोस् धेरैभन्दा धेरै मान्छे झुन्ड चलाउन सक्ने बनाउनु सबैले झुन्ड चलाउँछ त्यसपछि तिनीहरूको झुन्डमा आउनेहरू झुन्ड चलाउन सिक्ने हुन्छ एक दिन र अर्को ठाउँमा अर्को झुन्ड खडा गर्छ तर त्यो झुन्डको टोटल त्यो झुन्डको यो टोटल एप्लिकेसन हुनु पर्यो यो नम्बर फोर पनि हुनु पर्यो क्या अनलेस एन्ड अन्टिल वी डु द्याट वी डोन्ट ग्रो त्यही तपाईँलाई मैले सम्झाउनु खोजेको त्यसैले यहाँ बाइबलको खण्ड त्यसपछि दुई नम्बरमा यो खण्डलाई धेरैपल्ट दोहोऱ्याउने अझ के भन्छन् भने पहिला एकजनाले पढ्छ यो बाइबल के भन्छ यसलाई डिसाइपलसिप मेकिङ मुभमेन्ट चेला बनाउने अभियानको तरिकाले बाइबल अध्ययन गर्दाखेरि त्यो खण्ड पढेपछि त्यो खण्डलाई आफ्नो भाषामा आफ्नो शब्दमा दोहोऱ्याउने रिटेल द स्टोरी भन्छ त्यो लेखेको स्टोरी भन्दाखेरि चाहिँ हामीले नेपालीमा चाहिँ कथा परमेश्वरको वचन कथा त हुँदैन तर त्यहाँ लेखेको सन्देशलाई चाहिँ दोहोऱ्याएर आफ्नो शब्दमा भन्ने भन्नु पर्यो त्यो चाहिँ एउटा अध्ययनको एउटा प्रोसेस हो त्यसपछि यस खण्डले परमेश्वरको बारेमा के सिकाएको छ यस खण्डले हामीलाई मानिसहरूको बारेमा अनि अघि हामीले हेरेको चाहिँ पापको बारेमा अन्य कुराको बारेमा के सिकाएको छ त्यसपछि अर्को तिनवटा पोइन्टमा त्यो अध्ययन गरिसकेपछि अध्याय अनुसार परमेश्वरले तिनीहरूबाट व्यक्तिगत रूपमा कस्तो प्रतिक्रिया दियोस् भन्ने चाहनुहुन्छ भनेको चाहिँ त्यो खण्डबाट व्यक्तिगत रूपमा र इन्डिभिजुअल्ली र सामूहिक रूपमा एज अ ग्रुप त्यो वचन अनुसार चाहिँ हामीले के गर्नुपर्छ भन्ने कुरामा त्यो एप्लिकेसनको कुरा आयो यहाँ। एप्लिकेसन पनि व्यक्तिगत र समूह एज अ मण्डली पनि भन्ने कुराहरू यो आयो होइन। अनि त्यसपछि त्यो एप्लिकेसन भयो, आज्ञा पालन भयो, फेरि अन्तिम कुरा चाहिँ फेरि त्यो झुन्डमा भएको मान्छे हरेकले चाहे विश्वासी होस् चाहे नविश्वासी होस्, नयाँ होस् पुरानो होस्, पढेको होस् नपढेको होस्, हरेकले एकजना मान्छे सोच्नु पर्यो, विचार गर्नु पर्यो, कोही पनि हुनसक्छ उसले त्यो आउने हप्ता अहिले सिकेको कुरा चाहिँ त्यसलाई बताउनु पर्यो प्रार्थनाको साथमा, परमेश्वरमा भरोसा गरेर, परमेश्वरको अगुवाई खोजेर। त्यसो गर्दाखेरि के हुन्छ भने तपाईँलाई परमेश्वरको आत्माले हतियार बनाउन सक्नुहुन्छ। यो कुरो जसैसम्म जबसम्म हामीले यही प्रकारले सुरु गर्दैनौँ नि प्रियहरू, हामीले नयाँ नियमको जस्तो चर्च बनाउन सक्दैनौँ। त्यस कारणले तपाईँलाई मैले नयाँ नियमको चर्चको कुरा गर्दाखेरि यो कुरा पढ्न चाहन्छु। नयाँ नियमको चर्चमा के हुन्थ्यो? सुरुको चर्च, सुरुको चर्चमा यहाँ प्रेरित 2:42 42-47 हेऱ्यो भने पहिलाको चर्चमा के हुन्थ्यो? उनीहरू तिनीहरूले प्रेरितहरूको शिक्षा, सङ्गति, रोटी भाँच्ने काम, भनेपछि एक नम्बरमा उनीहरूको प्राथमिकता जम्मा भएर गर्ने कुराहरू प्रेरितहरूको शिक्षामा चाहिँ बढ्ने। कसैले सिकाउँथ्यो होला, कसैले प्रचार गर्थ्यो होला, कसैले अध्ययन गर्थ्यो होला, त्यतिखेर त्यो किताबको रूपमा थिएन। प्रेरितहरूले जस्तो पावलले अथवा यतिखेर पत्रुसले भटाभट भनिराखेको हुन्थ्यो, उनीहरूसँग पुरानो नियम त थियो। अनि त्यसैले अहिले हामीले के बुझ्छौँ भनेदेखि कुनै पनि सङ्गति झुन्डमा पहिलो प्राथमिकता परमेश्वरको वचन अध्ययन, प्रेरितहरूको शिक्षा भनेको हामीमा सुसमाचारका पुस्तकहरू छन्, पुरानो नियम होस् अथवा नयाँ नियम, अरू पत्रहरू छन् परमेश्वरको वचनको शिक्षा। दोस्रो सङ्गति, यो सङ्गति भन्ने कुरा अति महत्त्वपूर्ण छ। यो सङ्गति चाहिँ तपाईँलाई मैले यो प्रभु भोजको विषयको शिक्षामा अलिकति यो सङ्गतिको बारेमा बताउन चाहन्छु म। रोटी भाँच्ने, वास्तवमा यो रोटी भाँच्ने र सङ्गति चाहिँ आज हाम्रो बिचमा प्रभु भोजको कुरा छ। र तपाईँलाई म के भन्छु भने त्यो बेलामा प्रेरित 2 यी चेलाहरूको बिचमा त्यो प्रभु भोज भनेको चाहिँ हाम्रो जस्तै एउटा रोटी र अलिकति त्यो दाखरस त्यस्तो थिएन नि, त्यो त पुरै खाना भोजन हो नि। त्यतिखेर अन्तिम भोज भनेको येशु प्रभुले प्रभुसँगै प्रार्थना गरेको चाहिँ रोटी भाँचेर कचौराबाट पिएर त्यो टन्न खाना हो नि त्यो चाहिँ त होइन। र अहिले चाहिँ हामीले सङ्केत एउटा सिम्बोलको रूपमा अहिले एउटा सानो खाने गर्छौँ, तर वास्तवमा त्यो त भोजै हुन्थ्यो होइन। त्यसो त्यो कुरो हामीले बुझ्नु पर्यो। त्यसमा महत्त्व के को छ भनेदेखि एक अर्कामा र येशु ख्रिस्टमा कनेक्सनको कुरा हुन्छ यो सङ्गति र रोटी भाँच्ने कुराले। रोटी भन्ने बित्तिकै येशुको शरीरको कुरा आउँछ, प्रभु भोज भन्ने बित्तिकै उहाँको रगत र शरीर टुक्रिएको कुरा आउँछ। त्यो कुरो एकदमै महत्त्वपूर्ण छ। त्यसैले पहिलाको मण्डलीले गरेको कुराहरू सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ यो शिक्षाको कुरा छ होइन। अनि त्यसपछि प्रार्थना, आफूलाई भक्ति साथ त्यसमा लगाइराख्थे अनि परमेश्वरको प्रार्थना गर्दै र सबै मानिसहरूको स्नेह पाउँदै, उनीहरूले जुन प्रकारले यो सबै कुरा गर्थे, सबै मानिसहरू भन्दाखेरि चाहिँ चेलाहरू मात्रै होइन, येशूलाई पछ्याउने मात्रै होइन, अरू मानिसहरूको पनि स्नेह भनेको चाहिँ समर्थन पाउँथे उनीहरूले, उनीहरूले पनि उनीहरूलाई रुचाउँथे। अब हामीलाई थाहा छ पहिलो शताब्दी दोस्रो शताब्दीमा सुसमाचारले यति ठुलो प्रभाव पार्यो कि रोमी साम्राज्यमा पुरै क्रिस्चियन देशको रूपमा परिवर्तन भएको थियो। किनभनेदेखि त्यो बेलाको चेलाहरूले चाहिँ परमेश्वरको वचनको शिक्षा र सङ्गतिमा सही प्रकारले बढेका थिए। उनीहरूले परमेश्वरमा साँच्ची नै उत्कट इच्छा गरेर अगाडि बढेका थिए होइन। अहिलेको जस्तो हो, हामी एकले अर्कालाई विश्वासै नगर्ने होइन, कसैलाई घरेलु सङ्गति जिम्मा लगाउन नसकिने, कसैलाई केही काम अराउन नसकिने, किनभने उसले गएर के गरिदिन्छ थाहै छैन। यसको सबभन्दा ठुलो समस्या के हो? ख्रिस्टमा विश्वास हो नि, नयाँ जीवन हो नि। कुनै व्यक्ति ख्रिस्टमा नयाँ जीवनमा छ भने तपाईँ र म एक हुन सक्नुपर्छ होइन। मण्डली भनेको चाहिँ त्यो हो नि। हामीलाई यस्तो विडम्बना छ कि मण्डलीमा एकले अर्कालाई विश्वास गर्ने स्थिति छैन, हुन पनि बिगारिरहेको छ। त्यसको सबभन्दा ठुलो कमजोरी कहाँबाट हुन्छ भने तपाईँ र मेरै नलेजमा परमेश्वरको वचन के हो भनेर नबुझेको कुरा हो नि, क्रिस्चियन के हो नबुझेको कुरा हो नि, यो भयभ कुरा हो। त्यस कारणले म के विचार गर्छु भनेदेखि नि, हामीले सानो ग्रुपबाट थोरै मान्छेबाट भए पनि सही ढङ्गको मण्डली सङ्गति सुरु गर्नुपर्छ। क्रिस्चियन भनेको कस्तो हुन्छ, चेला भनेको कस्तो हुन्छ, अगुवा भनेको कस्तो हुन्छ, एल्डर पास्टर डिकन कस्तो हुन्छ, हामीले परमेश्वरको वचनलाई पूर्ण रूपमा अध्ययन गरेर त्यसरी बढ्नुपर्ने हुन्छ, ताकि हामीलाई परमेश्वरले चलाउनु भएको होस्, कुनै मान्छेले होइन। तपाईँलाई मैले चलाउने होइन, तपाईँलाई परमेश्वरको वचन उहाँको आत्माद्वारा चल्नुपर्छ। यो कुरो नभएसम्म अनि हामीले वास्तवमा परमेश्वरको सेवामा बढ्न सक्दैनौँ। त्यसैले अहिलेको तपाईँलाई धेरै वचनहरू म दिन सक्छु, अस्तिको हप्ता पनि मैले अलिकति तपाईँलाई भनेको थिएँ त्यसको बारेमा, अनि कसरी आजका मण्डलीहरूमा चाहिँ परमेश्वरको बोलावट, परमेश्वरको के भन्छ, ख्रिस्टलाई चिन्ने कुराको कन्फ्युजन छ। अस्तिको हप्ता मैले मण्डलीको सेवामा परमेश्वरको वचन मैले दिएको ख्रिस्टलाई चिन्ने सम्बन्धी कुरा थियो, अनि वास्तवमा यो ख्रिस्टलाई चिन्ने व्यक्तिहरू चाहिँ फरक व्यक्तिहरू हुनै पर्छ, उनीहरू फरक हुनुपर्छ, अनि त्यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले अलिकति तपाईँलाई सो आत्मिकी अनुशासनको कुरा गर्दै गर्दाखेरि यो आत्मिकी फर्मेसनको कुरा अलिकति म भन्न चाहन्छु, स्पिरिचुअल फर्मेसन ग्रुप। त्यस कारणले मेरो इच्छा के छ भनेदेखि तपाईँहरूलाई गाइड गर्न चाहन्छु, म आफै सिक्दैछु, तर मैले त धेरै वर्षदेखि सिकेको पनि हो, कति कुराहरू रिफ्रेस अहिले हुँदैछु होइन। I want to learn and help you understand. तर मैले अघि सुरुमै भनेको जस्तै हामी हिँड्दैछ पाइला मेट्दैछ खालको क्रिस्चियन हुनु हुँदैन। येशु प्रभुको केवल 12 जना थिए, तर 12 जना त निखोर थिए नि होइन। अनि ती 12 जनाले 11 जनाले मात्रै पछ्याए, एउटाले धोका दियो, अनि 2000 वर्ष पछाडिसम्म पनि ख्रिस्टको चेलापनलाई अझै ताजा केले गरेको छ भने त्यो क्वालिटीपनले हो नि, त्यो रियल साँचो आत्माको अगुवाईले नयाँ जन्मिएका क्रिस्चियनहरू आत्मिकी फर्मेसन ग्रुप अथवा जब उनीहरू सङ्गतिमा आउँछ, उनीहरू हामी परमेश्वरमा विश्वास गर्दाखेरि महत्त्वपूर्ण दुईटा कुरा हुन्छ, एउटा परमेश्वरसँग कनेक्सन हुन्छ, अर्को हाम्रो एकअर्कासँग कनेक्सन हुन्छ। क्रिस्चियन भनेकै पहिलो योहन्ना 1 अध्यायको सम्बन्ध त्यही हो, ताकि हाम्रो सङ्गति परमेश्वरसँग होस्, हामी परमेश्वरसँग एक हुने कुरा। जुन व्यक्ति परमेश्वरमा एक भएको हुन्छ नि, त्यो व्यक्तिलाई टोटल भरोसा गर्न सकिन्छ, त्यो मान्छेको जीवनमा पाप हुँदैन। बुझ्नुहुन्छ, कतिचोटि हामीलाई पाप पनि थाहा छैन। पाप भनेको तपाईँलाई यसको बारेमा अलिकति कहिलेकाहीँ सिकाउने मन छ, पाप भन्दाखेरि व्यभिचारको बारेमा धेरै ठुलो पाप, हत्या, व्यभिचार भन्छ होइन। व्यभिचार भन्ने पाप चाहिँ तुरुन्त हामीलाई थाहा हुन्छ, कसैले व्यभिचार गर्यो भने थाहा हुन्छ, हाम्रो जीवनमा व्यभिचार भयो भने थाहा हुन्छ, तपाईँलाई थाहा छ त्यहाँ अरू पापहरू छन् जो थाहा नहुने। त्यस्तै खालको एउटा पाप छ लोभ, ग्रिडी, घमण्ड, यो थाहा हुँदैन, हामीलाई थाहै हुँदैन हामी लोभी छौँ भन्ने कुरा। तर तपाईँले वचन अलिक गहिरेर हेरेर आफ्नो जीवनमा लगाउन थाल्नुभयो भने थाहा हुन्छ। तर परमेश्वरको आत्मिकी अनुशासनमा हामी हिँड्ने हो भने हामीमा कुनै पनि पाप हुन सक्दैन। जब तपाईँ र मेरो जीवनमा लोभ, घमण्ड जस्तो पापहरू रहन्छ, अरूप्रति तितोपना लिने पाप, अर्काको कुरा काट्ने पाप, विद्रोह र विभाजन, तपाईँ र ममा तिक्तता, यस्तो खालको पाप जब आउँछ नि, वास्तवमा परमेश्वरको आत्माको काम बन्द भइसकेको हुन्छ। हामी स्टिल वी आर रनिङ बट इट्स नथिङ गोइङ अन। परमेश्वरको वचनबाट हामीले त्यही सिक्छौँ, किन जहाँ पाप हुन्छ त्यहाँ परमेश्वरको काम हुन सक्दैन। दिस इज अ सिरियस म्याटर। त्यसैले हामी यो कुरालाई ठिकसँग अगाडि बढाउन चाहन्छौँ। त्यसैले स्पिरिचुअल फर्मेसन, आज म तपाईँलाई थोरै कुरा मात्रै भन्ने विचार गरेका छु, अर्को हप्ताको लागि म सबैलाई, मैले चिठी लेख्नु पर्ने म लेख्छु, यो क्लासमा आउनु पर्ने जति छन् उनीहरूलाई पक्का थाहा होस् कि हामीले उनीहरूलाई एक्सपेक्ट गरिरहेछौँ, यो क्लासमा आउनुपर्छ र ठिक समयमा आउनुपर्छ। हामी छोटो गर्छौँ, ठिक समयमा सिद्धाउँछौँ। हामी एउटा निश्चित रूपमा प्रार्थनाको साथमा आउँछौँ, किनभने हामीले परमेश्वरको आत्माको शक्तिबाट चल्नको लागि, उहाँको परिवर्तन देख्नको लागि हामी विश्वास गरेर आउनुपर्छ। जतिचोटि तपाईँ र म प्रार्थना गर्छौँ नि हामी त्यो गरेको हो, तर हामी जिउन चाहिँ उस्तै जिउँछौँ भने त केही विश्वास भएन नि। त्यस कारण तपाईँलाई म उत्साह दिन चाहन्छु त्यसको लागि। त्यसैले यो पाँचवटा कुरा तपाईँलाई हेल्दी चर्च, त्यो चाहिँ स्पिरिचुअल फर्मेसन ग्रुपमा ध्यान दिनुपर्ने कुरा। पहिलो चाहिँ ब्यालेन्स आत्मिकी जीवन, वेल ब्यालेन्स आत्मिकी जीवन। जसरी शरीरमा स्वास्थ्य रहँदाखेरि के हुन्छ, दुईटा कुरा हुन्छ, एउटा भोजन, एउटा एक्सर्साइज। हामी आत्मिकी रूपमा स्वास्थ्य रहने के हुन्छ, आत्मिकी भोजन अनि एक्सर्साइज। एक्सर्साइज भनेको परमेश्वरको वचन पालन गर्ने, त्यही अनुसार जिउने। भोजन भनेको उहाँको वचनद्वारा हामी खाने, परमेश्वरको वचनमा गहिरिने, आफैलाई डुबाउने, परमेश्वरको वचनको ज्ञानमा आफैलाई डुबाउने। यो पहिलो पोइन्ट हो। यो स्पिरिचुअल फर्मेसन भनेको आत्मिकी रूपमा तपाईँ र म परमेश्वरमा इस्टाब्लिस हुनलाई चाहिने कुरा। अनि म तपाईँलाई फेरि पनि दोहोऱ्याउन चाहन्छु, कतिजना मान्छेहरूको तरिका देख्दाखेरि, उनीहरूको जीवनको लक्ष्य देख्दाखेरि मलाई कहिलेकाहीँ कस्तो लाग्छ भने नि, दे आर नेभर वाकिङ विथ जिजस। दे मे हेभ एक्सेप्टेड जिजस समवेयर, बट दे डिड नट सरेन्डर देयर हार्ट। यहाँ सुन्नुहोस्, तपाईँ र मेरो हृदय जबसम्म येसुमा टोटल सरेन्डर हो, सरेन्डर भन्ने शब्द बुझ्नुहुन्छ है, समर्पण। यो समर्पण भने, यो सरेन्डर भन्ने शब्द चाहिँ पावरफुल इङ्ग्लिसमा कमिटमेन्ट जस्तो होइन, सरेन्डर भनेको चाहिँ आत्मसमर्पण भन्छ हामीले, आत्मसमर्पण। त्यो भनेको चाहिँ अब विशेष गरी शत्रुले हामीलाई आक्रमण गरेर अब हाम्रो हार भयो, हामी लड्न सक्दैनौँ भने हात उठाउने भनेको चाहिँ आत्मसमर्पण भन्छ। हामीले प्रभुमा आत्मसमर्पण गर्नुपर्छ टोटल हृदयले। त्यसको मतलब त्यहाँदेखि उसले हरेक दिन परमेश्वरको वचन दाहिने बायाँ नगरेर जिउँछ। त्योभन्दा फरक खालको व्यक्तिले पक्का येशूलाई पछ्याएको हुँदैन। अनि त्यो वचनले नै हामीलाई बाटो देखाउँछ। दाउदले त्यही भन्नु खोजेको हो, तपाईँको वचन, तपाईँको विरुद्धमा पाप नगरौँ भनेर तपाईँको वचन मैले मेरो हृदयमा राखेको छु। तपाईँको वचन चाहिँ मेरो बाटोको लागि ज्योति र खुट्टाको लागि बत्ती भनेर उहाँले भन्छन्, होइन। दोस्रो कुरा तपाईँलाई म भन्छु, त्यस कारणले यो आत्मिक तपाईँलाई मैले फेरि पनि दोहोऱ्याउँछु, म तपाईँहरूलाई यसरी जो सिकाइराखेको छु यसलाई पूर्ण रूप दिने हो भने तपाईँले एउटा एउटा झुन्ड खडा गर्नुपर्छ, चारजनाको पाँचजनाको। त्यो झुन्डमा यो सिकेको कुरा प्र्याक्टिस गर्नुपर्छ। त्यो झुन्डमा तपाईँले प्रार्थनासहित छानेका व्यक्तिहरू, उनीहरूलाई यो कुरो पालन गर्न लगाउनुपर्छ, उनीहरूले यो कुरो अरूलाई सिकाउनु पर्यो। यदि तपाईँले त्यो गर्न चाहनुहुन्न भने मैले यो गरेँ केही पनि काम लाग्दैन, नो युज, म त्यति कन्भिन्स भएको छु। तर तपाईँले त्यो गर्नुभयो भने कठिन होला पहिला, तर एउटा झुन्डलाई सही प्रकारले तयार गर्नुभयो भने त्यो पाँचजनाबाट पाँचवटा अर्को झुन्ड तयार हुन्छ, त्यो पाँचवटाले तयार गरेको झुन्डबाट अरू झुन्ड तयार हुन्छन्। अनि त्यहाँ चाहिँ रियल च्यालापनको कुरा सुरु हुन्छ। प्रियहरू, यो सुरुमा कठिन कुरा चाहिँ यो आज्ञा पालनको सबभन्दा महत्त्वपूर्ण। त्यसैले दोस्रो पोइन्ट चाहिँ इन्फर्मेसन, ज्ञान, बाइबलीय ज्ञानमा हामीलाई गहिराईमा बुझ्न जरुरी छ। धेरै मान्छेहरूको जीवनमा जुन काम देखिन्छ, उनीहरूले बाइबलको बारेमा कि त पढेकै छैन त्यो विषयमा, कि बिर्स्यो, होइन भनेदेखि पाप नै गरिरह हुन्छ, उनीहरूले थाहै छैन पाप, अथवा उनीहरूले के चाहिँ गर्नुपर्छ थाहा छैन, कसरी गर्नुपर्छ थाहा छैन। परमेश्वरको वचनमा मण्डली कसरी अगाडि बढ्ने, येशूको शरीरमा के कुरालाई महत्त्व दिने, येशूको काम कसरी गर्ने, सब कुरो शिक्षा दिएछ, बाइबलमा प्रशस्त छ। त्यसैले त्यसको ज्ञान, इन्फर्मेसन भन्छ त्यसलाई। सेकेन्ड पोइन्ट इज द इन्फर्मेसन, ज्ञान, परमेश्वरको ज्ञानमा बढ्ने। अनि येशु प्रभुले भन्नुभएको हो युहन्नाको सुसमाचार 17:3 अनन्त जीवन चाहिँ पितालाई चिन्नु र उहाँले पठाउनु भएको पुत्रलाई चिन्नु। तपाईँले खास त्यसलाई राम्रोसँग अध्ययन गर्यो भने, बाइबलमा अरू ठाउँमा पनि छ, जब ख्रिस्टको पूर्णता प्राप्त गर्ने भने एफिसीमा भनेछ, कलसीमा भनेछ, त्यो भनेको चाहिँ ख्रिस्टको ज्ञानमा बढ्ने, ख्रिस्टलाई नजिकबाट चिन्ने, परमेश्वरको स्वभावलाई ज्ञानमा ल्याउने, त्यो सबै कुरा परमेश्वरको वचनबाट हुन्छ। जब परमेश्वरको वचन, त्यसैले प्रियहरू हो, हामीले कतिचोटि यो वचन अध्ययनलाई त्यति गहिरो प्रकारले महत्त्व दिएका छैनौँ। ए जानिसकेका छ, कसैले भन्छ नि मेरो घरमा बाइबल छ, मैले पढिसकेका छु। भरे बाइबलमा पढ्या भएदेखि त उसको जीवनमा त परिवर्तन हुन्छ नि, होइन? सो तपाईँलाई म भन्छु, 40 वर्षपछि आज पनि मलाई वचन एकदम नयाँ लाग्छ, एकदम शक्तिशाली लाग्छ, एकदम प्रभावकारी लाग्छ। आज पनि मलाई एकदमै त्यसले छोइराखेको अनुभव गर्दछु, किनभने म त्यसै गरी त्यो वचन पढ्न चाहन्छु। त्यसैले दोस्रो कुरा चाहिँ, हामी साँचो चेलापनमा सक्रिय प्रकारले अगाडि बढ्न चाहन्छौँ र आत्मिकी अनुशासनमा रहन चाहन्छौँ भनेदेखि परमेश्वरको वचनको ज्ञान, नलेज अफ द स्क्रिप्चर, दोस्रो पोइन्ट। पहिलो चाहिँ मैले के भने, सही खालको डाइट र सही खालको सन्तुलित आत्मिकी जीवन मैले भनेको थिएँ, होइन? सन्तुलित भनेको चाहिँ परमेश्वरको वचन ठिकसँग पढेर लागू गर्ने अनि एक्सर्साइज गर्ने कुराहरू भयो, अरूलाई बाँड्ने कुरा। कहिलेकाहीँ यो गवाही दिने कुरा छ नि, यति महत्त्वपूर्ण छ। तपाईँ र मैले ख्रिस्टले हामीलाई गरेको कामको बारेमा गवाही दिँदाखेरि हामीमा विश्वास बढ्छ, त्यो वचनले हामीमा काम गर्छ, हामीमा उत्साह बढाउँछ। त्यसैले परमेश्वरसँग नजिक हुने कदम चाल्नको लागि अथवा परमेश्वरसँग कसरी अगाडि बढ्ने, उहाँले भनेको कुरा उहाँको इच्छा अनुसार कसरी गर्ने, हामीलाई थाहा छ। रोमी 12:1-2 परमेश्वरको इच्छा छान्ने कुरा, होइन? परमेश्वरको मन, हाम्रो मन चाहिँ परिवर्तन गर्ने कुरा, संसारको ढाँचा, संसारको चलनसँग नचल्ने कुरा हामीले त्यहाँ प्रष्ट सिक्छौँ। तर त्यो भनेको के हो त भन्ने कुरा राम्रोसँग व्यवहारमा छैन भने अगाडिपट्टि चाहिँ ख्रिस्टमा विश्वास गर्ने, पछाडि पछि चाहिँ यो व्यापार गर्ने मान्छेहरू धेरै जस्तो व्यापारमा लाग्ने बित्तिकै कतिचोटि ख्रिस्चियनहरूले चाहिँ गल्ती गरेको धेरै देख्छु म, है? घुस खुवाउने, पैसाको बारेमा तलमाथि गर्ने, किनभने समाजमा जुन प्रकारको अपवित्र र पापकर्म भ्रष्टाचार चलेको छ, ख्रिस्चियनहरू पनि उस्तै। प्रियहरू, ठुलो समस्या, त्यो मान्छे सायद मुक्ति नपाएको हुनसक्छ कि पाएर पनि उसलाई ज्ञान भएन, भ्रष्टाचार, यो ठुलो समस्या हो। किनभने हामीले ज्ञान नपाएर परमेश्वर तेरो हो चाहिँ हो, होइन चाहिँ होइन, हामीले कहीँ पनि, जस्तो जाँचमा मैले जुन दिनदेखि विश्वास गरेँ, म कलेजमा पढ्दै थिएँ, विश्वास नगरेको बेलामा पनि जाँच दिएको छु, त्यतिखेर चिडसिट तयार गर्ने सबै कुरा, जब विश्वास गरेँ कहिले पनि चिडको कुरासँग सम्बन्ध राखेन, एक शब्द, पुरा पढेर जाने, किताबहरू उतातिर राखिदिने अनि मजाले लेख्ने। अनि त्यहाँ मलाई याद छ, अहिले पनि म पिक्चर देख्छु, मेरो साथीहरू सँगैसँग त्यो किताबलाई नजिक राख्ने, ताकि त्यहाँ यसो केही जानेन भने हेर्न पाइयोस्। मेरोमा त्यस्तो विचार थिएन, तर कतिजना मान्छेहरू यसरी परिवर्तन भएको छैन। रुपियाँ पैसाको मामलामा उनीहरू झुट्टा कुराहरू कति गर्छन्। प्रियहरू, तपाईँलाई म भन्छु, पश्चाताप गर्नुहोस्। यदि तपाईँको जीवनमा झुटो कुरा छ भने पश्चाताप गर्नुहोस्, किनभने तपाईँ झुटा कुरा सँगसँगै यसुको सम्बन्धमा हुनुहुन्न। यो चाहिँ वचनले भनेको कुरा हो, मैले होइन। हाम्रो लागि बाटो छ पश्चातापको, बुझ्नुहुन्छ? त्यसैले संसारको मान्छे र हामी त फरक छौँ नि, होइन? युहन्ना, पहिलो युहन्ना 2:15-17 के लेखेको छ, संसारलाई प्रेम गर्नेसँग परमेश्वरको प्रेम हुँदैन, परमेश्वरप्रति शत्रुता हुन्छ, त्यहाँ प्रष्ट लेखा छ नि, होइन? जीवनको सेखी, आँखाको अभिलाषा, जीवनको अभिलाषा के अरे शरीरको अभिलाषा पितातर्फको होइन। प्रियहरू, यो सबै घमण्ड, यो सबै लोभ त्यहीँबाट आउँछ। मैले अघि सुरुमा भने नि, लोभ भने यस्तो खालको पाप हो, लोभ गर्ने मान्छेलाई मैले पाप गरेँ भने थाहा हुँदैन, तर तपाईँलाई कतिखेर थाहा हुन्छ, जतिखेर तपाईँलाई परमेश्वरको वचनको ज्ञान अलिक गहिराईमा आउँदछ, अनि हामी जागृतिमा बढ्नु, आत्मिकी रूपमा बढ्नु, परमेश्वरमा नजिक हिँड्नु, परमेश्वरको वचनको ज्ञान चाहिन्छ। त्यस कारणले यो बाइबल अध्ययन जुन प्रकारले गरिएको छ नि, सायद म तपाईँलाई भन्छु, तपाईँलाई सिकाउँदै गर्दा म धेरै लेखेर ल्याउँछु, धेरै पढ्छु, अझै मैले त्यो आफ्नो बनाउनलाई त्यसलाई अझै पढ्नुपर्छ, किन म त्यसमा भिज्न चाहन्छु, गहिरिन चाहन्छु। हामी सबैको परमेश्वरको वचनप्रति यो खालको उत्साह, यो खालको चाहना, यो खालको कमिटमेन्ट हुनुपर्छ। प्रियहरू, हामी यो संसारमा सधैँ छैनौँ। हामीले हात लाउने कुरा यो संसारमै रहने कुराको लागि मात्रै हो भने केही काम लाग्दैन, होइन? सारा जगत हात पारेर आफ्नो आत्मा गुमायो भने के लाभ? यसु प्रभुको वचन यही हो, परमेश्वरले हामीलाई घटीमा राख्नुहुन्न, परमेश्वरले दिने आशिष हामीलाई दिनुहुन्छ, हामीले दुई नम्बर गर्नु पर्दैन। त्यो हिन्दूको जस्तो हो, घिउ पनि यसो नगरिकन आउँदैन, हामीले गर्नु पर्दैन, यसो गर्नु पर्दैन। प्रियहरू, हामी प्रभुका जनहरू हौँ, हामी प्रभुमा भरोसा गर्छौँ, परमेश्वरले दिने कुरा चाहिँ हाम्रो समझभन्दा पनि बाहिरको हुन्छ। त्यस कारणले हामीले त्यो कुरा भरोसा गर्नुपर्छ, हामीले क्रिस्चियनिटीमा ज्योतिमा हिँड्ने परमेश्वरको छोराछोरी हिँड्नुपर्छ, हुनुपर्छ प्रियहरू। त्यस कारणले म तपाईँलाई भन्छु, मान्छेको जीवन देख्दाखेरि कसैलाई जाँच्ने कुरा त होइन, एकै सेकेन्डमा थाहा हुन्छ कि उसको मोटिभ के छ। मोटिभ भने थाहा छ तपाईँलाई, उसको सही धारणा के छ, के कुरा। अङ्ग्रेजीमा अर्को शब्द छ, पर्स्युट भन्ने, क्या पर्स्यु भनेको चाहिँ त्यसमा लाग्ने, त्यो चाहने, त्यसलाई प्राप्त गर्न कोसिस गर्ने, पवित्रताको पर्स्यु हुनुपर्छ। पर्स्युट अफ होलिनेस, नथिङ एल्स। हामीलाई अभाव हुने कुराहरू, पैसा, रुपियाँ, सब परमेश्वरले दिनुहुन्छ। तेस्रो नम्बरमा एक आपसमा उत्साह र एकाउन्टेबिलिटी। तेस्रो नम्बरमा एकले आपसमा उत्साह दिने। तपाईँलाई मैले हिब्रूको कुरा जहिले पनि पढ्ने गर्छु, हिब्रू 10:24 के लेखा छ भने, हिब्रू 10:24 हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गर। एक अर्काको लागि उत्साह केमा गर्ने? प्रेममा र असल काम। अनि यहाँ प्रेम भनेको चाहिँ वास्तवमा परमेश्वरीय प्रेम, त्यो त निस्वार्थ प्रेम, त्यो पहिलो कोरन्थी 13 प्रेम। प्रियहरू, तपाईँ र म क्रिस्चियन भएको कुरा त मान्छेहरूलाई थाहा हुनुपर्छ नि प्रियहरू। हामी त छन् मत्ती 5:14-15 त्यही कुरो लेख्या हो नि, तिमीहरू संसारका नुन हौ, तिमीहरू संसारका ज्योति हौ, डाँडामा बसालिएको सहर लुकेर लुक्दैन। त्यो किन? हामी भित्रको येशु प्रभु चम्कनु हुन्छ नि। हामीले एक अर्कालाई प्रोत्साहन दिने, यो तेस्रो कुरा, एकले अर्कालाई उत्साह दिने। अनि तपाईँले हिब्रूमा धेरैचोटि पास्टरहरूले पढ्ने गर्छन् 10:25 कतिजनाको सङ्गति नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ, तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन दियो। सङ्गति गर्नको लागि के भनेको छ यहाँ? प्रोत्साहन, निरुत्साहन होइन। धेरै जस्तो परमेश्वरको वचनमा नगइरहेका मान्छेहरू एकसँग भेट्दाखेरि एउटाले अर्काको विरुद्धमा भड्काउने काम गर्छ, कुनै न कुनै गलत नेगेटिभ कुराको प्रभाव पार्छ। प्रियहरू, जाँच्नुहोस् तपाईँले, तपाईँको मुखबाट केही शब्द आउनु अगाडि, तपाईँको दिमागमा केही सोच्नु अगाडि, के यो प्रभुको अनुमतिमा हुँदैछ, यो पवित्र आत्माको शक्तिमा हुँदैछ, के यसले पवित्रता ल्याउँछ। यो गडबड हुने मान्छेहरू ख्रिस्टका होइनन् प्रियहरू, उनीहरू त खोटेर हुन्। जसरी शरीरमा ट्युमर लाग्छ नि, ट्युमर, क्यान्सर, प्रियहरू मण्डलीमा धेरै क्यान्सर र ट्युमर छ। त्यही कारणले प्रियहरू, हामीले गरेको काममा परमेश्वरको शक्ति देख्नलाई हामीले टोटल उहाँलाई पछ्याउनु पर्छ, हाम्रो जीवन दैनिक यो विश्वास गर्नुपर्छ। अनि मैले विश्वास गरेको येशूको वचन यही हो, चेला चाहिँ त्यो हुन्छ जसले येशूलाई पछ्याउँछ पुरा हृदयले। त्यसैले उत्साह दिने कुरा, मैले पहिलो के भने, वेल ब्यालेन्स लाइफ भनेको चाहिँ भोजन सही प्रकारले खाने, अभ्यास एक्सर्साइज गर्ने, परमेश्वरसँग प्रार्थना गर्ने, क्वाइट टाइम गर्ने, बाइबल अध्ययन गर्ने, अनि त्यसलाई पालन गर्ने। दोस्रो कुरा चाहिँ परमेश्वरको वचनको ज्ञानमा बढ्ने, ताकि हामीले कसरी जिउनुपर्छ, के गर्नुपर्छ, प्रभुमा आत्मिक रूपमा बढ्नलाई के गर्नुपर्छ, एकअर्कामा हामीले कसरी सम्बन्ध राख्नुपर्छ, यो कुरामा हामीलाई ज्ञान हुन्छ, होइन। अनि तेस्रो कुरा चाहिँ एक आपसमा उत्साह दिने। चौथो कुरा चाहिँ एकाउन्टेबिलिटी भन्छ। एकाउन्टेबिलिटी भनेको चाहिँ तपाईँ र मेरो जीवन हामी गोप्यमा आफूले मात्रै गर्ने गर्नु हुँदैन, हाम्रो काममा कोही न कोही सँगसँगै हुनुपर्छ। एकाउन्टेबिलिटी, एकले अर्काप्रति जवाबदेही, एकले अर्कालाई, यो अङ्ग्रेजीमा ट्रान्सपेरेन्सी भन्ने चलन हुन्छ, पारदर्शिता, र हामी एकअर्काप्रति एकाउन्टेबल हुनुपर्छ। जस्तो तपाईँलाई म भन्छु, मेरो काम, मभन्दा माथि एउटा बोर्ड छ, मैले केही काम गर्नुभन्दा अगाडि यो काम यो कारणले गर्छु भने मैले पुरा लेखेर उनीहरूलाई बुझाउनु पर्छ, त्यसपछि कसरी गर्ने त्यसको बारेमा छलफल गर्नुपर्छ, त्यसपछि गरिसकेपछि यो यो काम यस्तो यस्तो भयो भनेर सबै बुझाउनु पर्छ। रुपियाँ पैसाको सम्बन्धमा यो यो कुराको लागि यहाँ यहाँ पहिला त्यो एउटा सानो उदाहरण तपाईँलाई मैले दिएको, मेरो आफ्नो जागिर जे छ, मैले काम जे गरेको छु, म चाहिँ एकाउन्टेबल छु, मभन्दा माथिको अरू अधिकारवालाहरूप्रति म एकाउन्टेबल छु, जवाबदेही छु, हिसाब किताब बुझाउँछु, क्लियर गर्छु। हाम्रो जीवन गोप्य रूपमा के भइरहेछ थाहा भएन भने सबभन्दा ठुलो नोक्सान चाहिँ हामीलाई हुन्छ, किनभने पाप घुस्ने बित्तिकै के हुन्छ, लोभ आउने बित्तिकै, हामी गडबड गर्न थाल्ने बित्तिकै के हुन्छ, अन्धकारका कुराहरू आउँछन्, व्यभिचारका कुराहरू, खराबीका कुराहरू, पापका कुराहरू, त्यसले के हुन्छ, परमेश्वरको सङ्गति अगाडि बढ्ने त कुरै छोडिदिउँ, हामी आफैमा परमेश्वरको उद्धारको काम नहुन सक्छ। त्यसैले सन्तुलित जीवन प्रशस्ततामा बढ्नलाई यो सबै कुरा जरुरी छ। कसरी अगाडि बढ्ने भन्ने कुरामा हामीलाई ज्ञान भएको हुनुपर्छ, होइन? अनि कुनै पनि कुरा मैले भने नि दैनिक रूपमा जुन चाहिँ आदत हाम्रो छ, ओके केमी, यु हेभ टु गो टु हस्पिटल, द्याट्स फाइन, आई विल बी प्रेइङ, म प्रार्थना गर्छु, है त? त्यस कारणले स्पिरिचुअल फर्मेसन ग्रुप, तपाईँलाई फेरि पनि म तपाईँलाई स्टेप बाई स्टेप सिकाउनेवाला छु, तपाईँलाई म मण्डली कसरी सञ्चालन गर्ने, मण्डलीको अगुवाको भूमिका कसरी निभाउने, बाइबलमा कहाँ के कुरा भनेको छ, के पछ्याउने, हामीले त्यो सिक्दै गर्दाखेरि एउटा मण्डली चाहिँ ठुलो सानो जेसुकै होस्, कसरी येसुको शरीरको रूपमा त्यो स्वास्थ्य प्रकारले सञ्चालन हुनसक्छ, त्यहाँ कुनै पनि ट्युमर, कुनै पनि क्यान्सर नभइकन, तपाईँ र मेरो जिम्मा त्यो हो, जसले क्यान्सर बनाउँछ नि अपरेसन गर्ने प्रभु हुनुहुन्छ, हामीले ख्यालख्याल गर्नु हुँदैन, सिरियस कुरा हो। तर तपाईँलाई म भन्छु, यो गर्दै गर्दाखेरि तपाईँ जतिसुकै बिजी भए पनि यो क्लासबाट सिकेको कुराले तपाईँले 2-3-4 जनाको ग्रुप सुरु गरेर हप्तामा एकचोटि त्यहाँ सिकाउनु पर्छ, अनि त्यो सही प्रकारले तपाईँले कसैलाई सेयर गर्नुहुन्छ, त्यो ग्रुपले कसैलाई सेयर गर्छ, रियल हिसाबले हामीले यसरी अगाडि बढ्ने। त्यसैले परमेश्वरको दर्शन, उहाँको काम, मिसन कसरी अगाडि बढाउने, होइन? त्यो एक आपसमा जब हामी यो के भन्छ, हेलो, यो चाहिँ स्पिरिचुअल फर्मेसन ग्रुप भन्छ, एउटा झुन्ड, स्मल ग्रुप, त्यसमा चाहिँ के हुन्छ भने एक अर्काको सहभागिताले हामीले एकले अर्काको उत्साह, सबभन्दा ठुलो कुरा रोमी 12 अध्यायमा भनेको कुरा चाहिँ के छ भनेदेखि, ख्रिस्ट येशूमा नयाँ जीवन पाएका परमेश्वरका जनहरू जो नयाँ कम्युनिटीको रूपमा हुन्छन्, उनीहरू अब येशूको शरीरको रूपमा सञ्चालित हुन्छन्, अनि त्यो चाहिँ एक एकजनाको वरदानलाई पहिचान गरेर त्यहाँ प्रयोग हुन्छ, त्यो वरदानमा उनीहरू एउटा शरीरको रूपमा तयार हुन्छन्। त्यस कारणले एक अर्कालाई परमेश्वरको आत्माबाट आएको वरदान, त्यो शक्तिबाट हामीले एकले अर्कालाई सहायता गर्छौँ, त्यसरी परमेश्वरको विश्वासमा आत्मिकी परिपक्वतामा हामी अगाडि बढ्न सक्दछौँ। अनि त्यस्तो खालको झुन्डमा हाम्रो एकाउन्टेबिलिटी पनि हुन्छ, होइन? एकअर्काप्रति जवाबदेही हुने कुरा पनि हुन्छ, अनि त्यसमा चाहिँ आत्मिकी अनुशासन, स्पिरिचुअल डिसिप्लिनका कुराहरू हुन्छ, होइन? अनि हामी आत्मिक रूपमा बढ्नलाई चाहिँ आत्मिकी अनुशासन एकदमै महत्त्वपूर्ण हुन्छ, अनि यस्तो समूहद्वारा परमेश्वरले दिनुभएको एकअर्काको वरदान र त्यो आत्माको शक्तिमा हामी एकले अर्कालाई प्रोत्साहन गरेर परमेश्वरमा बढ्नलाई सहायता गर्न सक्छौँ। योभन्दा अर्को कुरा म सिकाउँछु भन्ने विचार गरेका थिएँ, त्यो चाहिँ अलिकति तपाईँलाई म भनेर म सिधाउँछु, अलिकति मात्रै भनेर के भयो फेरि, त्यो चाहिँ मैले तपाईँलाई यो प्रभु भोजको शिक्षामा एक दुईवटा कुरा तपाईँलाई मैले भन्ने विचार गरेको थिएँ, यो पहिलो कोरन्थी 11मा। वास्तवमा यो हामीले प्रभु भोजको कुरा गर्दाखेरि यो पढ्ने गर्छौँ, अनि त्यो एउटा सधैँ होइन, धेरै जस्तो 23 पढ्छौँ हामीले, 23 यहाँ 22 23 हामी 26 पढ्छौँ, छब्बिससम्म हामीले यो पढ्छौँ प्रोभोज। तर यो प्रोभोजको बारेमा आज म सबै कुरा सिधाउनु भ्याउँदिनँ, धेरै टाइम गइसक्यो, तपाईँलाई अर्कोचोटि म सिकाउँछु। तर एक दुईवटा कुरा यहाँ तपाईँलाई म भन्न चाहन्छु। कोरन्थको मण्डलीलाई पावलले लेख्दै गर्दाखेरि त्यहाँको समस्याको बारेमा के थियो, त्यहाँको अवस्था के थियो, त्यो बारेमा हामीले अलिकति हेर्छौँ। यदि यी आदेश दिँदा कोरन्थीको विश्वासीहरूलाई पावलले भन्दैछन् यहाँ, यी आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ। थाहा छ तपाईँलाई यो पत्र लेख्दै गर्दा कोरन्थको मण्डलीमा थुप्रो समस्या थियो, एकदम एकले अर्काको झगडा व्यभिचार दुनियाँभरको समस्या थियो। अनि कोरन्थको पहिलो कोरन्थी दोस्रो कोरन्थीमा यही कुराहरू हामी देख्दछौँ। अनि त्यहाँ आत्मिकी अनुशासनको बारेमा उनले शिक्षा दिँदछन्। त्यसैले यहाँ भन्दछन् म तारिफ गर्दिनँ किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति हुँदैन, सङ्गति गर्दाखेरि असलको निम्ति हुँदैन। कतिचोटि तपाईँलाई म भन्छु, जब मान्छेहरू आत्मिकी रूपमा सही ठाउँमा छैनन्, भेला भएर झन् एकले अर्काको कुरा काटिरहेको हुन्छ भित्रभित्र, बाहिर ठिक्क। त्यस्तो खालको चर्च ख्रिस्टमा विश्वास गरेको चर्च हुँदैन। यो कुरो तपाईँलाई पहिलो कुरा म भन्छु। त्यो अझ खराबीको निम्ति हुन्छ, यहाँ लेखेको छ पावलले, अझ खराबीको निम्ति हुन्छ। कतिचोटि मैले मण्डलीका मान्छेहरू एकअर्काको कुरा काटेको देखेको छु, मण्डलीमा त्यो दिन कसले लिड गर्यो, कसले प्रार्थना गर्यो, कसले वचन दियो, उनीहरूलाई मन परेका मान्छेको सपोर्ट गर्छन्, त्यसको पछि लाग्छन्, त्यसको साइड लाग्छन्, जुन कुरो मन नपरेको छ त्यसको बारेमा गनगन गर्छन्, त्यसको बारेमा कुरा काट्छन्। यो सबै के हुन्छ, शारीरिक रूपमा हुन्छ, पापमा हुन्छ, शैतानको कामबाट हुन्छ। परमेश्वरको मान्छेहरू त्यस्तो सोच पनि आउनु हुँदैन, तपाईँलाई थाहा छ। त्यही कारणले म चाहिँ कस्तो खालको मान्छे हो भने म खेल्न चाहन्न। म छ नि कोही मान्छे यो घर रिसाउँदै गएर बिगार्छ भनेर तिमी त्यहाँ बन्द भन्दिनँ, त्यो मान्छेलाई घोषणा गरिदिन्छु म तिमी विश्वासमा ठिक छैनौ भनेर। प्रियहरू, हामीले परमेश्वरलाई विश्वास गर्दा हामी बदलिनुपर्छ, हामीले एकले अर्कालाई विश्वास गर्न सक्नुपर्छ। ख्रिस्टलाई क्रुसमा झुन्याउँदाखेरि हाम्रो सबै व्यभिचार, घमण्ड, लोभ, ईर्ष्या सब क्रुसमा टाँगिसक्यो। हो, त्यो क्रुसमा हामीले विश्वास गर्दाखेरि हाम्रो इच्छा तोडिएर येशूको इच्छा हाम्रो इच्छा हुन्छ। त्यसैले गलाती 2:20 अस्तिको हप्ता मैले तपाईँलाई अलिकति भनेको थिएँ, हामी परमेश्वरको इच्छा, परमेश्वरमा नयाँ जन्म पाउँदाखेरि, ख्रिस्टमा जन्मिँदाखेरि, ख्रिस्टलाई चिन्दाखेरि हाम्रो इच्छालाई तोडेर, पावलले भन्छ म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु। त्यो भनेको के, पावलको शारीरिक रूपमा उसको आफ्नो व्यक्तिगत इच्छा सबै टाँगियो, लास्टको त इच्छा हुँदैन नि, अब म जिउँछु म होइन, ख्रिस्टमा जिउनुहुन्छ। त्यस कारणले त्यो खालको आत्मा नभएको व्यक्तिले ख्रिस्टलाई पक्का पछ्याएको हुँदैन। यो कुरोमा हामीले कहिले पनि कन्फ्युज हुनु हुँदैन। अनि यहाँनिर उनले भन्दछन् किनकि पहिले त मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु, देख्यो, अनि केही मात्रामा म त्यो विश्वास पनि गर्दछु। कोरन्थको मण्डलीको समस्या, अनि यहाँनिर तिमीहरूमध्ये ग्रहणयोग्य ठहरिएकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुनु पनि आवश्यक नै छ भन्दाखेरि, जब मतभेद हुन्छ नि, मतभेद हुने भने थाहा छ तपाईँलाई, जब विवाद हुन्छ, जब झगडा हुन्छ, कसले के भन्यो, वास्तवमा अलिकति विश्वास गरेर आफैलाई परमेश्वरमा गहिरो भएको व्यक्तिले चाहिँ कुनै पनि व्यक्तिको एक्सनबाट यो मान्छेको आत्मा कहाँ छ, यो विश्वास कहाँ छ थाहा हुन्छ। अनि कतिचोटि त्यो थाहा नभएको देख्दा चाहिँ मलाई एकदमै त्यो मान्छे पनि कन्फ्युज भएको जस्तो लाग्छ। मण्डलीका मानिसहरूले के गर्नुहुन्छ, के गर्नु हुँदैन, अगुवा कस्तो हुनुपर्छ अलिकति जानेको हुनुपर्छ। त्यस कारणले जब त्यहाँ भेदभाव हुन्छ, जब त्यहाँ समस्या हुन्छ, जो मान्छे गलत छ उसले आत्मिकी कदमहरू चाल्दैन, उसले वचनको कदमहरू चाल्दैन, उसले खालि घमण्डमा संसारिक तवरले जान्छ। प्रियहरू, तपाईँ र मैले संसारिक तवर र परमेश्वरको तवर छुट्याउन सकेनौँ भनेदेखि हामीले परमेश्वरको सुसमाचारलाई अप्नाउन सक्दैनौँ। त्यसैले सुसमाचारले तपाईँ र मलाई स्वतन्त्र बनाउँछ। हामी कोही पनि मै भन्ने हुँदैन, हामी अनुग्रहबाट उद्धार पाउँछौँ, तर परमेश्वरको बाटो पवित्रतामा हुन्छ, नम्रतामा हुन्छ, निस्वार्थतामा हुन्छ, आत्मिकीपनमा हुन्छ, मानिसको शक्तिमा हुँदैन। अलिकति पनि कञ्चित, अलिकति पनि त्यो पापको रङ लाग्यो भने त्यो पाप हो, पवित्रतामा त्यो हुन सक्दैन। प्रिय रो, यो कुरोमा हामी कहिले कन्फ्युज हुनु हुँदैन। जब तिमीहरू एकसाथ भेला भएर खानपान गर्छौ त्यो चाहिँ प्रभु भोज होइन। त्यो बेलाको मान्छेहरूको कुरा यहाँ गरेछ मैले अघि सुरुमा भने नि, त्यो बेलामा यो के भन्छ कोरन्थीमा यो कुरा गर्दै गर्दाखेरि, त्यो बेलाको प्रभु भोज भनेको चाहिँ साँच्ची नै खानाहरू ल्याउने। के हुन्थ्यो अरे भने धनी मान्छेहरूले मिठा मिठा खाना धेरै खाना ल्याउँथ्यो अरे, अब गई गरिबहरूको खाना पनि कम हुन्थ्यो। धनीहरू आएर बसेपछि उहाँ आफ्नो आफ्नो खाना खाने, भटाभट नहुने, भोकै भोकै हुने। त्यसपछि त्यहाँ त एकदमै विवाद, तपाईँलाई थाहा छ। त्यसो हुँदै गर्दाखेरि प्रेरित छ अध्यायमा पुगेपछि ग्रिक विधवाहरू र हिब्रू विधवाहरूको बिचको भिन्नताले झगडा उत्पन्न भएको थियो। अनि नभन्दै चेलाहरू आत्मिक रूपमा गहिरो भएको हुनाले उनीहरूले अरू केही गरेन, उनीहरूले तुरुन्तै प्रार्थना गरेर त्यसको समाधान आत्मिक रूपमा गरे। देख्नुभयो, समस्या थियो नि तर त्यो समाधान प्रार्थनामा, छलफलमा, आत्मिक अगुवापनमा। नत्र भने यस्तो हुन्थ्यो नि त, तिमीहरू यहुदीहरू छुट्टै जाऊ, हामी ग्रिकहरू छुट्टै भनेर छुट्टिन सक्थ्यो नि। तर उनीहरूले समाधान निकालेर अर्को सातजना डिकनहरू छानेको हामी देख्दछौँ। त्यसैले किनकि खान बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ, कोही भोकै रहन्छ अनि कोही चाहिँ मद्दले मातेको हुन्छ। के खान र पिउनलाई के तिमीहरूका आफ्ना घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ? केही नहुनेहरूको अपमान गर्छौ? म तिमीहरूलाई के भनौँ? के यसको निम्ति म तिमीहरूको तारिफ गरौँ? म कदापि तारिफ गर्दिन। यसको सबै बुझाउनु म समय छैन। प्रष्ट त्यही रूपमा आज पनि शारीरिक मान्छेहरूको शारीरिक काम त्यसै गरी हुन्छ। खाने कुरा होइन होला, अरू कुरा होला, सबैभन्दा कुरा मुटुको, हृदयको। प्रेम हृदयमा हुन्छ, पवित्रता हृदयबाट हुन्छ। किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पिदिएँ, प्रभु भोजको बारेमा यहाँ बताउँदैछन्। अर्थात् जुन रात पक्राउ पर्नुभयो त्यो रात प्रभु येशूले रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि त्यो उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूको निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। वास्तवमा त्यतिखेर यो प्रभु भोजको बारेमा आज म सुरु गर्दिनँ। प्रभु भोजले वास्तवमा यहाँ प्रभु भोजको कुरा गर्दाखेरि यो जुन चाहिँ वचन छ त्यो माथिल्लो कोठामा चेलाहरू र येशु प्रभु क्रुसमा जानुभन्दा अगाडि गर्नुभएको कुरा हो। यो पढ्दै गर्दा उहाँको शरीर र उहाँको रगत, उहाँको मृत्यु भइसकेका छैन तर त्यो हुनेवाला कुराको उहाँले गर्नुहुन्छ। तर यो येशु प्रभुको बलिदानको कुरा चाहिँ मिश्र देशमा निस्तार चाडको थुमाको रूपमा येशु प्रभुलाई मानिसहरूको पाप उठाइ लैजानलाई हामीले त्यो कुरा पहिलो योहन्नाको सुसमाचार 1:29 पदमै कहाँ हेर्छौँ। त्यस कारणले यहाँनिर मिश्र देशबाट यहुदीहरूलाई मिश्रीहरूको दासत्वबाट छुटकारा दिन मोसालाई अगुवा चुन्दाखेरि त्यहाँ ठुलो समस्या हुँदाखेरि परमेश्वरले मिश्रीहरू जतिको जेठो जति सब मारिदिनुभयो दण्डको रूपमा। तर इजरायलीहरूको चाहिँ नमर्नको लागि उनीहरूले एउटा थुमा केही दाग नलागेको छुट्याएर बलिदान गरेर त्यसको रगत चाहिँ ढोकाको पोस्टमा हाल्नु पर्थ्यो। जब त्यो मृत्यु अथवा काल आउँछ त्यहाँबाट जहाँ जहाँ रगत हुन्छ थुमाको त्यहाँको चाहिँ त्यो कालले छुनी थिएन। त्यसले एउटा सिम्बुल के देखाउँछ भनेदेखि मिश्र देशलाई देशबाट मोसाले इजरायलीहरूलाई ल्याएर त्यो थुमाको बलिदान भएको कति वर्षपछि येशु प्रभु आउनुभयो संसारमा। अनि यो प्रभु भोजको कुरा गर्दै गर्दाखेरि येशु प्रभु क्रुसमा अझै गइसक्नु भएको छैन तर यो सबै कुराले येशुको क्रुसको बलिदान, उहाँको शरीर र उहाँको रगतको कुरा अनि हामीले यहाँ देख्दछौँ। त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा अक्सर गर। अनि यो सम्झने भन्ने कुरा चाहिँ येशु प्रभु जुन दिन गेत्सेमनीमा पक्राउ पर्नुहुन्छ त्यसपछि उनीहरूलाई यहुदी धर्मगुरुहरूले इन्कार गर्छन्, दोष लगाउँछन्, झुट्टा दोष लगाएर येशु प्रभुलाई मृत्युदण्ड, दुई दुईचोटि त्यहाँनिर उहाँको न्याय हुन्छ पिलातोसको अगाडि र यहुदी गुरुहरूको अगाडि। अनि त्यसरी येशु प्रभु क्रुसमा चढ्नुहुन्छ। तर त्यो त हजारौँ वर्ष अगाडिदेखिको योजना थियो मानिसहरूको उद्धारको कुरा। अनि जुन चाहिँ निस्तार चाडको थुमा चाहिँ मिश्र देशमा भएको घटना एउटा सिम्बल थियो, त्यो पनि एउटा जहाँ जहाँ येशूको बलिदानलाई स्वीकार्छ जसले उनीहरूमा मृत्यु आउँदैन जीवन आउँछ, यो कुरा थियो नि। तर एउटा कुरा यहाँनिर हामीले बुझ्नुपर्ने कुरा के हो भनेदेखि, किनकि जहिले जहिले तिमीहरू यो रोटी खान्छौ र यो कचरौडा पिउँछौ उहाँ नआउन्जेल तिमीहरू प्रभुको मृत्युको घोषणा गर्दछौ, यहाँनिर यो पढ्न चाहन्छु। यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि प्रभु कचरौडा पिउँछ त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहर्छ। त्यसकारणले अपवित्र रूपमा भनेको चाहिँ परमेश्वरको सम्बन्धमा आउँदाखेरि येशूलाई ग्रहण गर्दाखेरि आफ्नो पाप सबै स्वीकार्नु पर्छ, पश्चाताप गर्नुपर्छ। जसले पाप लिएर जान्छ त्यो पापको दण्ड त ऊ दोषी स्टिल ठहरिन्छ। येशूमा विश्वास गर्दा सम्पूर्ण पाप त्याग्नुपर्छ, ख्रिस्टको वचन अनुसार पवित्रतामा बढ्नुपर्छ। हरेक मानिसले आफूलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौरा पियोस्। त्यसले त्यो रोटी खाने प्रभु भोजमा र त्यो कचौराबाट पिउने कुराले उद्धार ल्याउँदैन, त्यसले एउटा कुरा बुझाउँछ, त्यो के हो भने हामीले येशूको मृत्यु क्रुसको बलिदानको कुरा सुसमाचारलाई विश्वास गरेर आफैलाई त्यहाँ सुम्पिन्छौँ अनि त्यो कुराबाट हामीमा आशिष आउनलाई हामीले सबै पापलाई त्याग्नु पर्दछ। किनकि प्रभुको शरीरलाई नचिनेकन जसले खान्छ पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफूमध्ये दण्ड ल्याउनेछ। यसै कारण तिमीहरूमध्ये धेरैजना दुर्बल र रोगी छौ र कतिजना चाहिँ सुतिरहेका सुतिसकेका छन्, त्यो चाहिँ मरेको कुरा भयो त्यहाँनिर। अनि यहाँनिर यो चाहिँ अन्तिम, तर हामी साँच्चै आफैले आफैलाई जाँचेका छौँ भने हामी न्यायमा पर्ने छैनौँ। तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ तब हामीलाई अनुशासन गर्नुहुन्छ ताकि संसारसँग हामी दोषी नठहरियौँ। त्यसकारणले यहाँनिर एउटा कुरा प्रष्ट बुझ्नुपर्छ, पाप लिएर दैनिक रूपमा हामी परमेश्वरको न त सेवा गर्न सक्छौँ न स्वर्ग जान सक्छौँ। यो कुरो यो प्रभु भोजको अगाडि मात्रै पाप मान्ने कुरा होइन, यो येशूलाई ग्रहण गर्नेले पाप त्याग्नुपर्ने कुरा हो। महत्त्वपूर्ण कुरा चाहिँ त्यहाँनिर हो। त्यसकारणले यसकारण मेरा भाइ हो, खानालाई एकसाथ भेला हुँदा एक दोस्रालाई पर्ख, एकअर्काप्रति सहानुभूति गर। तपाईँले अर्को ठाउँमा यो भाइ भातृप्रेम कायम राख, होइन एकअर्कालाई सेवा गर भन्ने कुरा तपाईँले देख्नुहुन्छ। अनि यो चाहिँ मैले एनिवे यति नै आजको यहीँनिर राख्न चाहन्छु। सबभन्दा महत्त्वपूर्ण कुरा तपाईँलाई मैले आज भन्न चाहेको, मेरो अर्को आधा जति अरू वचन थियो यहाँ आज, अनि प्रकाशको पुस्तक 21 अध्यायमा अन्तिममा लेखिएको कुरा, उहाँमा भरोसा गर्ने मान्छेहरू र उहाँमा विश्वास नगरेका मान्छेहरूको बारेमा त्यहाँ प्रष्ट लेखिएको छ। कस्तो कुराको आशा गर्न सकिन्छ हामी जो येशूलाई पछ्याएका छौँ पुरा हृदयले पाप त्यागेर। त्यसैले आजको वचन मुख्य चाहिँ स्पिरिचुअल फर्मेसन, हामी त्यो ग्रुप सुरु गर्ने, हामी कसरी व्यवहारिक रूपमा यसलाई आफ्नो जीवनमा र अरूमा बढाउँदै जाने, यो कुराको लागि चाहिँ तपाईँलाई उत्साह दिन चाहन्छु। अनि अब आउने मिटिङको लागि चाहिँ म भन्न चाहन्छु, हामीले सबैलाई कम्युनिकेसन गर। अनि जुन पाठ म सुरु गर्न चाहन्छु, मैले यो किताबबाट सुरु गर्दैछु, त्यसलाई हामी राम्रोसँग अध्ययन गरौँ अनि एकले अर्कालाई उत्साह दिउँ। परमेश्वरको आत्माले गर्ने कामको अनुभव हामी गर्न सकौँ, हामीले परमेश्वरको आश्चर्य कर्महरू देख्न सकौँ। परमेश्वरको आश्चर्य कर्महरू जब मान्छेहरूले विश्वास गर्छन् पश्चाताप गर्छन् त्यो आश्चर्य कर्म हो, त्यो तपाईँ र मैले गर्न सक्ने होइन। हामीले केवल प्रभुको आज्ञा पालन गर्छौँ, उनीहरूलाई सेयर गर्छौँ। त्यही कारणले त्यो बाइबल स्टडीको कुरामा अन्तिम कुरा छ नि, सेयर गर्ने। तपाईँ र मेरो काम मान्छेलाई कन्भिक्ट गराउने होइन, उनीहरूलाई निश्चय गराएर फर्काउने होइन, तर विश्वासद्वारा सेयर गर्ने। तपाईँले सेयर गरेको कुरा तपाईँले विश्वास गरेको छ कि छैन त्यो मान्छेले देख्छ। जब तपाईँले कुनै कुरा पक्का आफ्नो जीवन त्यसमा राखेको हुनुहुन्छ नि, त्यो कुरो मान्छेलाई बाँड्दै गर्दाखेरि त्यहाँनिर मान्छेहरूले देख्छ तपाईँको विश्वास, पवित्र आत्माले काम गर्नुहुन्छ। त्यही कुरा उहाँले हामीबाट खोज्नु भएको, हामीले मान्छेहरूलाई कन्भर्ट गर्ने हो, परमेश्वरले गर्नुहुन्छ, र हामीले उहाँको वचनमा विश्वास गरेर सेयर गर्नुपर्छ। हुन्छ, हामी सानो प्रार्थना गरौँ।